صفحہ نمبر 143، نندی گرام اور لارڈ ویور۔ ایک روز میں اپنے ایک دوست کو لینے سہسرام ریلوے اسٹیشن پر گیا ہوا تھا۔ کلکتہ سے جو گاڑی آئی وہ مسافروں سے کھچا کھچ بھری ہوئی تھی۔ فرسٹ، سیکنڈ اور انٹر کلاس میں مارواڑی سیٹھوں کا ہجوم تھا، جو اپنا مال و متاع بڑی بڑی پیٹیوں سے سنبھالے جاپانی حملہ کے خوف سے کلکتہ سے فرار ہو رہے تھے۔ باقی ڈبوں میں بھوکی پیاسی مخلوق کا ایک جمع وفیر چپکریوں کی طرح ایک دوسرے سے چمٹا ہوا بیٹھا تھا۔ کھڑکیوں میں پھٹی پھٹی آنکھوں والے بے شمار نڈھال بچے غنودگی کے عالم میں سر لٹکائے لٹک رہے تھے۔ ان کے ہونٹوں پر پیڑیاں جمی ہوئی تھیں۔ ان کے چہرے گرنگس کی متشنگی کی نکات سے مسخ ہو رہے تھے۔ ان کی گردنیں نیم ساختہ شاخوں کی طرح بال کھا کر شانوں پر گری ہوئی تھیں۔ یہ لوگ اپنے دور افادہ ہرے بھرے گاؤں چھوڑ کر مٹھی بھر چاول کی تلاش میں پہلے کلکتہ آئے تھے، پھر کلکتہ سے مایوس ہو کر اب انہیں خود بھی یہ معلوم نہ تھا کہ وہ کہاں جا رہے ہیں، کس کے پاس جا رہے ہیں، کیوں جا رہے ہیں۔ سارا بنگال ہیبت ناک اور بھیانک قحط کی زد میں آیا ہوا تھا۔ بندوق سے سسک سسک کر جان دینے والوں کی تعداد دوسری جنگ عظیم میں مرنے والوں کی تعداد سے بھی کہیں زیادہ تھی۔ کہاف کے ساتھ ساتھ سمندر میں بھی جوش آیا، اور مغربی بنگال کے ساحلی علاقوں میں جوار بھاٹے کی ایک عظیم لہر سائیکلون کے دوش پر سوار ہو کر کئی میل تک خشکی میں دھر آئی، اور بے شمار بستیوں، انسانوں اور مویشیوں کو خس و خاشاک کی طرح بہا کر سمندر کی تہہ میں لے گئی۔ بھوک، افلاس، طوفان اور سیلاب کی بلاہائے ناگہانی میں گرفتار انسانوں کے حال راز کی خبریں روز بروز اتنی ہولناک ہوتی جا رہی تھیں کہ سہسرام کے دفتر میں بیٹھ کر آرام و آرائش سے افسری کرنا مجھے ایک جرم عظیم محسوس ہونے لگا۔ بڑی سوچ وچار کے بعد میں پٹنہ گیا اور گورنر اور چیف سیکرٹری سے درخواست کی کہ مجھے امدادی کام کے سلسلے میں بنگال بھیج دیا جائے۔ پہلے تو انہوں نے سمجھا بجھا کر مجھے اس ارادے سے باز رکھنے کی کوشش کی کہ تمہارے پاس ایک اہم سب ڈویژن کا چارج ہے، تمہارا کام بھی تسلی بخش ہے، اس لیے تمہارے کیریئر کے حق میں یہی بہتر ہوگا کہ تم دل جمی سے یہیں اپنے فرائض سر انجام دیتے رہو۔ لیکن جب میں نے بڑے پرخلوص سے انہیں یقین دلایا کہ میرا دل واقعی نارمل کام سے چاٹ ہو گیا ہے، تو وہ مان گئے اور میری خدمات عارضی طور پر بنگال کی صوبائی حکومت کے سپرد کر دی گئی۔ کلکتہ پہنچ کر جب میں ہوڑا اسٹیشن پر ٹرین سے اترا تو چاروں طرف بنگال کا جادو سر چاڑھ کر بول رہا تھا۔ کشادہ سڑکیں دو دنی کم کموں کی مہتابی روشنی میں نہائی ہوئی تھیں۔ بازاروں کی دکانیں رستہ پرستہ سے چمک دمک رہی تھیں۔ نازک اندام بنگال نے زلفیں لہرائے، جوڑے سجائے، بندیاں لگائے، بڑے انماک فروخت میں مصروف تھیں۔ خوش پاش بنگالی مرد کاروں میں، ٹیکسیوں میں، بسوں میں، ٹراموں میں، رکشاؤں میں پیدل ہنسی خوشی ادھر ادھر آ جا رہے تھے۔ کچھ اپنے آپ میں مست تھے، کچھ اپنے اپنے کام میں مست تھے۔ کچھ کی نگاہوں سے اللہ کی وہ بے شمار مخلوق بالکل اوجھل تھی جو ان کے آگے پیچھے دائیں بائیں سڑکوں پر، فٹ پاتھ پر، گلیوں میں، کوچوں میں، میدانوں میں بھوکے پیاسے کیڑوں مکوڑوں کی طرح سسک سسک کر رینگ کر زندگی کے دو مختلف دھارے ایک دوسرے سے بالکل مختلف الگ الگ اس طرح رواں دواں تھے جیسے متوازی آپس میں کبھی نہیں ملتے۔ بنگال کا قحط بلائے ناگہانی کا نتیجہ کام اور حکومت کی بعد انتظامی کا نتیجہ زیادہ تھا۔ مشرق بعید میں ملک کرنے کے بعد اب جاپانی فوجیں آسام کی سرحد پر ہندوستان کا دروازہ کھٹکھٹا رہی تھیں۔ کلکتہ اور مدارس پر حملے ہو چکے تھے۔ بنگال کے ساحلی علاقوں میں خفیہ آبدوزیں کشتیوں کے ذریعے جاپانی ففتھ کالم کے ایجنٹوں کی خبریں بھی متواتر پھیلا رہی تھیں۔ کوائٹ انڈیا کی 1942 تحریک کے بعد برٹش گورنمنٹ بھی تھی کہ اگر جاپان نے واقعہ حملہ کیا تو خدا جانے مقامی آبادی کس کا ساتھ دے۔ بنگال میں سبھاش چند فارورڈ بلاک کا خاصا اثر تھا، اس لیے جاپانی حملے کی صورت میں اس صوبے کی وفاداری کے متعلق حکومت میں بہت بڑا سوالیہ نشان تھا۔ ان تمام خطرات کے پیش نظر حکومت کی ایک طرف کی اینڈ ارتھ پالیسی کو اپنا کر اپنی حکمت عملی کا حصہ بنایا۔ اس پالیسی کے تحت صوبے میں چند بڑے گورنمنٹ ایجنٹ مقرر کر دیے گئے۔ انہوں نے شہروں اور بڑے بڑے دیہاتوں میں جگہ جگہ اپنے گودام کھول کر ایڈمنسٹریشن کی مدد سے دھان اور چاول کی ساری فصل سستے داموں خرید کر اپنے گوداموں میں بھری۔ دیکھتے ہی دیکھتے صوبے کی ساری خوراک پروکیورمنٹ ایجنٹوں کے گوداموں میں مفقل ذخیرے زیادہ تر حکومت کے اپنی سول اور ملٹری ضروریات پورا کرنے کے لیے کام میں لائے جاتے تھے۔ کے متعلق مستقل حکام یہ تھے کہ جاپانیوں کی پیش قدمی کی صورت میں ان سب کو جلا کر تباہ کر دیا جائے گا تاکہ کوئی ذخیرہ دشمن کے ہاتھ میں نہ آنے پائے۔ جو تھوڑا بہت چاول پروکیورمنٹ ایجنٹوں کی دسترس سے بچا رہا اسے مقامی ذمہ داروں بنیاں لوگوں نے دھونس داندلی یا لالچ کے زور سے خرید کر اپنے اپنے ذاتی ذخیروں میں جمع کر لیا۔ رفتہ رفتہ منڈیاں بند ہوں گی، کاشتکاروں کے اثاثے ختم ہو گئے اور ذمہ داروں اور بنیوں کے چاول کی قیمت آسمان سے باتیں کرنے لگی۔ شروع شروع میں غریب دیہاتیوں نے چاول کی جگہ ساگ پات پر گزارا کرنا شروع کر دیا۔ درختوں کے پتے ابال ابال کر کھانے لگے۔ گاؤں گاؤں میں بھوک اور بھوک نے چھونی ڈال دی۔ آدمیوں کی کمریں خمیدہ ہو گئیں، عورتوں کی چھاتیاں سوکھ کر مردار گوشتوں کی طرح لٹکنے لگیں، بچوں کی پسلیاں تر موڑ کر اندر گھس گئیں اور پیٹ غباروں کی طرح پھول کر باہر نکل آئے۔ اس حالت میں وہ گھبرا کر اپنی ویران جھونپڑیوں سے باہر نکل آتے۔ باہر سڑکوں پر آ کر وہ اکیلے نہ رہتے، ان کے آگے پیچھے ایک جہاں تھا جو امڑتا چلا آ رہا تھا۔ ان میں بچے تھے جو بل بکتے ہوئے جا رہے تھے، بوڑھے آدمی جو سکھتے ہوئے جا رہے تھے، عورتیں جو برسے عام بکتی ہوئی جا رہی تھیں۔ کچھ مر گئے، کچھ لٹ گئے، کچھ جو چل نہیں سکتے تھے وہ چلتے رہے، جو رینگ سکتے تھے وہ رینگتے رہے، اور ایک اسودہ منزل کا مکنا تیس لوہا چون کی طرح سیمنٹ کر انہیں اپنی طرف کھینچتا رہا۔ ان کی امیدوں کا کعبہ کلکتہ تھا، جہاں اونچے اونچے مکان ہیں، رنگ برنگی دکانیں، موٹے موٹے سیٹ، جہاں کتوں کو گوشت ملتا ہے، بلیاں دودھ پیتی ہیں، لوگ ناچتے ہیں۔ وہاں چاول بھی تو ہوں گے۔ نیم جان ڈھانچوں کے قافلے در قافلے اسی ایک امید کا سہارا لیے چلتے رہے۔ ان کے تخیل نے کلکتہ کے بلند بالا مکانوں اور سڑکوں پر چاولوں کے بورے ہی بورے بچا رکھے تو جو محض ان کے آنے کا انتظار کر رہے تھے۔ یہ خوش آئندہ ذہنی سراب ان کی ٹوٹی ہوئی کمر میں رسے باندھنے باندھ باندھ کر اپنی طرف کھینچ رہا تھا۔ وہ قدم قدم پر گرتے تھے اور نئے موڑ پر ان کی امیدوں کا ہجوم چمچماتا اٹھتا تھا۔ امیدوں کا ہجوم ہی نہیں، کلکتہ کی چمکیلی سڑکوں اور تنگ گلیوں میں بھی نیم جان ڈھانچوں کے ہجوم سے ہی ہجوم تھے، جو سیلاب کے ریلے کی طرح ہر لمحہ بڑھتے ہی چلے جا رہے تھے۔ او ماں چاول، او بابا چاول، او بابو چاول، او دادا چاول، لیکن ماں کہتی تھی بابا کہاں تھے؟ اور پھر وہ چاولوں کے بورے کیا ہوئے جو کلکتہ کی سڑکوں پر بکھرے ہوئے تھے؟ یہاں تو دروازوں پر بادبان تھے، سڑکوں پر موٹریں اور سپاہی۔ یہ بھوکے اور پیاسے لوگ موت سے لڑتے آئے تھے۔ کلکتہ پہنچ کر وہ زندگی سے لڑنے لگے۔ وہ نالیوں میں تیرتے ہوئے مونگ پھلی کے چھلکوں اور گوبھی کے پتوں کو نکال کر کھاتے تھے۔ وہ گندگی کے ڈھیروں کو کرید کرید کر اپنا پیٹ بھرنے کی کوشش کرتے تھے۔ وہ کارپوریشن کے کوڑے کرکٹ والی گاڑیوں پر چیلوں کی طرح جھپٹتے تھے اور ایک دوسرے سے لڑتے تھے۔ منہ نوچتے تھے، بال کھینچتے تھے۔ ان کی لڑائی کتوں سے ہوتی تھی۔ جب نڈال ہو کر سڑک کے درمیان گر جاتے تھے تو لال پگڑی والے سپاہیوں کا دستہ انہیں ٹانگوں سے گھسیٹ کر ایک طرف کنارے لگا دیتا تھا تاکہ سڑک پر چلنے والے سبک رفتار ٹریفک کے آمد و رفت میں کوئی رکاوٹ پیدا نہ ہو۔ شام پڑتے ہی دریائے ہگلی گئے ہوڑا بریج پر فاقہ زدہ عورتوں اور بچوں کا ایک میلہ سا لگ جاتا تھا۔ اس طویل پل کے دونوں جانب بے شمار مائیں اپنے سہمے ہوئے کمتن بچوں کو گلے سے لگائے اہنی جنگلوں اور محرابوں کے ساتھ قطار در قطار کھڑی ہو جاتی تھی۔ ہر ایک کی کوشش ہوتی تھی کہ کھاتا پیتا خاندان ان کے بچوں کو خرید کر لے یا مفت اپنے ساتھ لے جائے۔ کبھی کوئی ماں اپنے نقطے جگر کو آخری بار سینے سے لگاتی اور پھر آنکھیں بند کر کے اسے گڑاپ سے دریائے ہگلی میں پھینک دیتی تھی۔ کبھی کوئی عورت اپنے بچوں میں خود دریا میں چھلانگ لگا دیتی تھی۔ ہگلی میں بجرے اور سٹیمر خرامہ خرامہ چلتے تھے۔ پل پر دونوں جانب تیز رفتار ٹریفک رواں دواں رہتا تھا اور برٹش حکومت کے لیے ایک اور رات جاپانی حملے کے بغیر خیر و عافیت سے گزر جاتی تھی۔ بظاہر یہی نظر آتا تھا کہ اس زمانے میں برٹش حکومت کی ذہنی مشغولیت قحط اور سیلاب کے ساتھ نہیں، زیادہ تر جاپانی حملے کے امکانات کے ساتھ وابستہ ہے۔ چنانچہ جب میں نے چیف سیکرٹری کو اپنی حاضری کی رپورٹ رائٹر بلڈنگ پہنچا تو سیکریٹ کی چھت پر دو تیارہ شکن توپیں نصب تھیں اور برآمدوں میں جا بجا بمباری کے لیے ریت کی بوریوں کے بنکر بنے ہوئے تھے۔ رائٹر بلڈنگز کے آس پاس دور دور تک ان بھوکے انسانوں کا نام و نشان تک نہ تھا جو کلکتہ کے شہر میں چاروں طرف اشراط العرض کی طرح پھیلے ہوئے تھے۔ سیکٹری کے چھوٹے چھوٹے تاریک کمروں میں بابو نما کالے اور گورے افسر ٹیبل لیمپ جلائے تیز رفتار بجلی کے پنکھے اپنے نیچے اپنی موٹی موٹی گردنے ایسے پھلوں پر جگائے بیٹھے تھے جن کا تعلق نہ چاول سے تھا، نہ قحط سے، نہ سیلاب سے، نہ سائیکلون سے، اور نہ جاپان کے متوقع حملے سے۔ میں چیف سیکرٹری کے دفتر میں پہنچا تو ایک افسر نے کھٹ پوسٹنگ آرڈر مجھے سنبھال دیا جو پہلے ہی سے ٹائپ کیا ہوا پڑا تھا۔ اس کے حکم کے مطابق مجھے بنگال سیکٹریٹ میں محکم سپرائز کا انڈر سیکٹری تعینات کیا گیا تھا۔ مجھے بڑی مایوسی ہی میں باہر چھوڑ کر इसलिए तो नहीं आया था कि राइटर बिल्डिंग में बैठकर सेक्रेटरीट की फाइलों का पेट भरूं। अंग्रेज चीफ सेक्रेटरी से मायूस होकर मैं सीधा नाजमुद्दीन साहब के दफ्तर में चला गया, जो इंद्र बंगाल के चीफ मिनिस्टर थे, और इनसे गुजारिश की कि मुझे तूफान सजा इलाके में कोई काम दिया जाए। ख्वाजा साहब बड़े शरीफ नफ्स आदमी, फरिश्ता सीरत, लेकिन इंतजामी अमूर में किसी कदर ढीले बुजुर्ग थे। इन्होंने मेरा पोस्टिंग आर्डर पढ़ा और बच्चों की सी मासूमियत से सर हिलाकर बोले, चीफ सेक्रेटरी ने तो तुम्हारी पोस्टिंग यहाँ की, अब क्या हो सकता है। मैंने बड़े अदब से गुजारिश की कि ये सब हो सकता है क्योंकि वो सूबे के वज़ीर आला हैं। ख्वाजा साहब कुछ देर सोचते रहे, फिर बोले, अच्छा बैठो, मैं कोशिश करता हूँ। मेरा ख्याल था कि ख्वाजा साहब चीफ सेक्रेटरी को अपने कमरे में बुलाकर कोई हुक्म सादर करेंगे, लेकिन वो खुद उठे और बानफ से नफीस चीफ सेक्रेटरी के कमरे में तशरीफ ले गए। 10-12 मिनट के बाद वापस बड़ी बेबसी से सर हिलाकर बोले, वो नहीं मानता, तुम 2-3 माह सेक्रेटरीट में काम कर लो, इसके बाद मैं तुम्हें उस इलाके में भिजवा दूंगा। मेरे दिल पर ख्वाजा नाजमुद्दीन ख्वाजा नाजमुद्दीन की शराफत और बेबसी का यकसां तौर पर गहरा असर हुआ। मेरी उनके साथ कोई वाकफियत ना थी और ना किसी ने उनके पास मेरी कोई सिफारिश की थी। एक नहायत जूनियर अफसर की बात हमदर्दी से सुनकर बजाते खुद चीफ सेक्रेटरी के कमरे में उठकर जाना हर चीफ मिनिस्टर का काम नहीं था, और नफी में इसी तरह चुपचाप उल्टे पांव लौट आना भी हर चीफ मिनिस्टर का शेवा नहीं। अपनी पोस्टिंग का यह असर देखकर मैंने फैसला कर लिया कि बंगाल सेक्रेटरीट में बेकार वक्त ज़ाया करने के बजाय मेरे लिए यही मुनासिब है कि मैं वापस बाहर चला जाऊँ। चुनचा ख्वाजा नाजमुद्दीन का शुक्रिया अदा करने और इन्हीं अपने फैसले से आगाह करने इसी शाम मैं थिएटर रोड पर उनके घर चला गया। उस पुर अशोभ ज़माने में भी चीफ मिनिस्टर की क़यामगाह पर कोई ख़ास हफाजती इंतजाम ना थे। बाहर एक लकड़ी के बेंच पर दो सिपाही लाठी से टेक लगाए ऊँग से रहे थे। उन्होंने मुझसे इतना बिना पूछा कि तुम कौन हो और कोठी कदर क्यों जा रहे हो। अंदर एक मुलाजम मुझे दूसरी मंजर पर ले गया जहाँ ख्वाजा साहब खुली छत पर चांदनी में बैठे थे। ख्वाजा शहाबुद्दीन और हुसैन शहीद सरवर्दी साहब भी उनके पास तशरीफ़ रखते थे। दोनों सूबाई वजीर थे। सरवर्दी साहब के पास सिविल सप्लाइज का महकमा था। मेरी राम कहानी सुनने के बाद सरवर्दी साहब ने कुछ सवाल जवाब किया और फिर ख्वाजा नाजमुद्दीन से कहा, एक तरफ तो ये रोना है कि रिलीफ के काम के लिए अफसर नहीं मिलते, दूसरी तरफ जब कोई अफसर वॉलंटियर बन के आता है तो इसे खाम खा सेक्रेटरीट में ठोंसा जाता है। मेरा ख्याल है इस नौजवान को फौरन तमलूक भेज देना चाहिए, वहाँ हमें इस वक्त मुसलमान SDO की शदीद ज़रूरत है। ख्वाजा साहब ने बड़े ज़ोर से अपना गोल मटोल सर इस्बात में हिलाया और फरमाया, ठीक है ठीक है, मेरा भी ऐसा ही ख्याल है। फिर वो मेरी तरफ मुतवज्जा भी और बोले, उफ बड़ा तंग करते हैं आप भी, कल सुबह सरवर्दी साहब के दफ्तर में पहुँच जाना, ये तुम्हें चीफ सेक्रेटरी से नया ऑर्डर दिलवा देंगे। सरवर्दी साहब मुस्कुराए और मेरा इंटरव्यू ख़त्म हो गया। अगली सुबह दफ्तर खुलते ही मैं सरवर्दी के ऑफिस में हाजिर हुआ गया। वो खुद 11 बजे के बाद तशरीफ़ लाए। पहले तो उन्होंने मुझे पहचानने से साफ इनकार कर दिया, लेकिन जब मैंने रात वाली गुफ्तगू का हवाला दिया तो उन्होंने मुझे कमरे में बिठा लिया। कोई घंटा भर वो मुख्तलिफ कागजात देखते और टेलीफोन पर टेलीफोन सुनते रहे। फिर अचानक मेरी तरफ़ देखकर और हैरत से बोले, हाँ जनाब, तो आपका क्या काम लेकर आए हैं। मैंने इस सर नौ चीफ मिनिस्टर के घर पर रात वाली गुफ्तगू का हवाला देना शुरू किया तो उनकी याद फौरन ताज़ा हो गई। अच्छा तो आप अपना नाम लिखवाओ, उन्होंने कलम हाथ में लेकर कहा। मैंने एक ही सांस में अपना पूरा नाम बोल दिया तो वो बिगड़ गया, ऐसे नहीं भाई, पत्थर ना लटकाओ, सरवर्दी ने कहा, धीरे धीरे से स्पेलिंग करके बताओ। मैंने अपने नाम के अंग्रेज़ी में हिज्जे करके बोलना शुरू किया, QUDRAT कुदरत। सरवर्दी साहब ने अपना कलम हाथ से रख दिया और सर हिलाकर बोले, गलत सरासर गलत, क्यू के बाद हमेशा दो हरूफ इल्लत आना लाजमी है, तुम यू की जगह डबल ओ इस्तेमाल किया करो या क्यू की जगह के से अपना नाम लिखा करो। अंग्रेज़ी ज़बान के इस अहम नुक्ता की वजाहत के बाद सरवर्दी साहब ने चीफ सेक्रेटरी से टेलीफोन पर गर्जदार आवाज़ में तहमकना अंदाज से अंग्रेज़ी में कहा, बहादुर से डेप्यूटेशन पर आने वाले QU शहाब मेरे पास हैं, चीफ मिनिस्टर की मंजूरी के साथ हम इसे आज ही तमलूक भेज रहे हैं। चीफ मिनिस्टर सेक्रेटरी ने गलबन किसी किस्म का इत्तेजाज किया होगा। सहरवर्दी साहब ने खफी से आवाज़ बुलंद करके जवाब दिया, नो, ये फैसला फाइनल है, पोस्टिंग आर्डर जहाँ भिजवा दीजिए, मैं अभी फौरन में इंतज़ार कर रहा हूँ। ये नादरशाही हुकूमत सादर करके सहरवर्दी साहब ने अपना कोट उतार कर कुर्सी की पुश्त पर लटका दिया, नेक टाई की ग्रह की और दोनों पाँव एक तपाई पर रख कर अपने सामने घूमने वाली कुर्सी में कमर खमीदा करके बैठ गया। पहले किसी अंग्रेज़ी गीत कुछ अल्फाज गुनगाए, फिर इसी ट्यून पर सीटी बजाई और इसके बाद तमलूक की तारीखी हैसियत पर लेक्चर देना शुरू किया। स्याहून सांग ने अपने सफ़रनामे में इस मुकाम का जिक्र तमर अलपता के नाम से किया था। किसी ज़माने में बहार पढ़ाने की बहुत अच्छी पाठशाला थी। अब भी कुछ लोगों के पास संस्कृत की कदीम और नादर किताबें मौजूद हैं। हैंगिस्टर्स और लॉर्ड क्लाइव ने इन 9 वादरात को ब्रिटिश म्यूजियम के लिए हासिल करने के लिए बहुत से जतन किए थे, इन्हें पूरी कामयाबी ना हुई। सहरवर्दी साहब की आलमाना तकरीर जारी थी कि होम डिपार्टमेंट का एक अंग्रेज़ अंडर सेक्रेटरी दरवाज़े पर दस्तक देकर अंदर आया। इसने मेरी पोस्टिंग का नया हुक्मनामा सहरवर्दी साहब के सुपुर्द किया और मुझे कहर आलूद नज़रों से घूरता हुआ वापस चला गया। तमलूक कलकत्ता से 50 मील के फासले पर मिदनापुर डिस्ट्रिक्ट की सब डिवीज़न है। मिदनापुर का ज़िला दहशत इनकलाबियों का गढ़ है। यहाँ के 3 अंग्रेज़ कलेक्टर तकरीबी नासर के हाथों जकबा दिगर कत्ल हो चुके थे। 2 साहली सब डिवीज़नों को कोंटाई और तमलूक में सैलाब तूफान और कहत ने क़यामत ढा रखी थी। साहल समुंदर के साथ साथ तमलूक का एक इलाका था जिसे नंदीग्राम कहते हैं। जब साइक्लोन आया तो इसकी एक पहाड़ जैसी ऊंची लहर 10-12 कोस तक खुश्की में घुस आई और कोई 150 मरबा मील के गुजान आबादी सफाई हस्ती से हरूफ़ गलत की तरह मिट गई। अब यह सारा इलाका एक मुतअफ़न दलकल की सूरत अख्तियार कर चुका था, जिसमें जहाँ बजा बिखरी इंसानी खोपरियों मवेशियों के ढांचे और गली सरी मछलियों के अलावा सिर्फ सांपों की था। इस वसी और रीस दलदल में अनवाह किसान के छोटे बड़े बेशुमार सांप इस तरह सरसराते थे कि जिस तरह बरसात में तालाब के किनारे झींगरों और मेंढकों का हजूम होता है, खसूसा रात के सन्नाटे में सुना बड़ा हैरतनाक और हैबतनाक होता था। समुद्री लहरों की शान शान के पसे मंजर में सांपों की जगमगी मुसलसल एक ऐसा पुर इसरार आश बुलंद होता था जैसे सैकड़ों कलम तीसल शुदा शीशे की सतह पर ब्यक वक्त तेज़ तेज़ चल रहे हों। कभी कभी खनकाती हुई सीटियां सी बजती थीं जिसके बाद सारे मैदान पर चंद लम्हों के लिए मुकम्मल सन्नाटा छा जाता था। कभी कोई सांप अंधेरे में बिजली की तड़प की तरह कूदने लगता था, कभी किसी जगह अचानक जुगनुओं का झरमट सा टमटमाने लगता था। सांपों की आपस में लड़ाई भी होती थी, वो एक दूसरे के मध्य मुकाबला आकर फनकारते भी थे और दुश्मन से मार खाने के बाद दुम दुमाकर भाग जाने का दस्तूर भी उनके यहाँ बाइना राय था। कलकत्ता की एक फर्म के कुछ नुमाइंदे भी नंदीग्राम पहुँचे हुए थे। जो कंपनी जिंदा सांपों का कारोबार करती थी और ख़ास ख़ास किस्म के जहरीले सांप पकड़ कर इन्हें यूरोप और अमेरिका एक्सपोर्ट किया करती थी। इन लोगों के पास सांप पकड़ने की अजीबोगरीब तरकीबें थीं। इन सब के बावजूद इन्होंने एक नंग धरंग लकोटी पोश जट्टाधारी जोगी भी अपने हमले में शामिल किया हुआ था। यह जोगी सूखी लकड़ियों का एक बैजवी अलाव जलाकर चल चलाती धूप में इसके एंड बीच बैठ कर सारा दिन माला जपता रहता था। इसके सामने 2 इंसानी खोपड़ियाँ पड़ी रहती थी, एक में दूध होता था, दूसरी में देसी शराब। शराब तो गलबन वो खुद नोश फरमाता था और दूध पर दम करके रात को इसके जा बजा छींटे उड़ाता था। कहते हैं कि इस दूध पर सांप मक्खियों की तरह गिरते और इससे सूंघ या चक कर बेख्तियार मदहोश हो जाते। फर्म के नुमाइंदे उनमें से अपनी मर्जी के सांप छांट छांट कर पकड़ लेते थे। तूफान और सैलाब की आफत नंदीग्राम में तो देर ज़मीन दबे हुए सांपों को खींच कर बाहर ले आई थी, लेकिन तमलूक के बाकी इलाकों में कहत के अलाम ने इंसान की फितरत में सोए हुए सांपों और संतोलियों को शिद्दत से झंझोड़ कर बेदार कर दिया था। इंसान के वतन का सारा जहर, सारा जुल्म, सारा लालच, सारी हिरस व हवा, सारी खुबासत, सारी खुदगर्जी और सारी बेरहमी समुंदर की झाग की तरह उबल उबल कर बाहर निकल आई थी और अशरफ अलमखलूक़ात की शराफत और निजाबत ने देखते ही देखते बरसरे आम बुरी तरह दम तोड़ दिया था। तमलूक के गांव-गांव में ऐसे घर आबाद थे जिनमें सुबह व शाम चाय भी बनती थी, भात भी उबलता था, मछली भी तली जाती थी, सालन भी बुकारे जाते थे, खीर भी पकती थी, लेकिन मुट्ठी भर लोग ये नेमते बंद क्वार्टरों के पीछे ही पीछे डकार लिए बगैर हजम कर जाते थे। इन असूदा हाल घरानों के आगे पीछे दाएँ बाएँ दूर दूर तक कतार दर कतार ऐसे झोंपड़े थे जिनमें हफ्तों और महीनों से चिराग जला था, ना चूल्हा सलगा था। इनके मकीन मर चुके थे या मर रहे थे। कुछ झोंपड़े बिल्कुल खाली थे, किसी में एक आध लाश दिनों से बेगौरव कफन पड़ी सड़ रही थी। कहीं पर नीम जान हड्डियों के ढांचे और अपने दरवाज़ों से लगे पीली पीली गदली गदली आँखें खिला में गाढ़े कुछ हाल घरानों से आने वाले उबलते हुए चावलों की खुशबू सूंघ सूंघ कर तड़पते सीखते थे, कल बुलाते थे और बड़ी बेबसी से मौत का इंतज़ार करने लगते थे। लेकिन वाकई की मौत इतनी अर्जा नहीं कि आसानी से हाथ आ जाए। बनी नौ इंसान में मौत का जायका जिन जिन तरीक़ों से चखा, इनमें भूख की मौत सबसे ज़्यादा पुरअज़ाब कर्मनाक और अजियत दे है। इसमें तायर रूह एक जिस्म में कफ से अंसरा से प्रवाह नहीं करता, बल्कि ज़िंदगी का जो
जौहर रग रग और नस नस से कशीद होकर बदन के पोर पोर मसाम मसाम रुमे रुमे से कतरा कतरा दिनों और दिनों टपकता रहता है। आग पर रखे हुए बाल की तरह जिस्म तशन्नज के हल्कों से बढ़ जाता है। पिंडली पिंडली से लिपटी बाजू बाजू से अवेजा होता है। हड्डियाँ लोहे की सुराखों की तरह जिल्द में उभर आती हैं। पतलियाँ कमान की तरह हैं। आंखें पथरा कर गदलाए हुए बटनों की तरह पिपिटों में जम जाती हैं। लेकिन दिल धड़कता रहता है। मरकज असाब जिसम की सारी रुदात को एहसास के पैमाने में पूरी तफसील से रिकॉर्ड करता जाता है। इंसान का जिसम बहुत पहले मर जाता है लेकिन उसका दिमाग बड़ी देर तक जिंदा रहता है। आखिरी दम तक देन के नहान खाने में ये उम्मीद टमटमाती रहती है कि ये मौत आम खुदा की तरह ना अटल है, ना लाबुद है, ना मुबर है। शायद अभी किसी इंसाय के घर से चावलों की एक प्लेट आ जाए। शायद अभी कोई राहगीर दूध का में लिए गैर से नमदार हो जाए। शायद रहील कुंड कर कई रोज़ से इसी तरह मौत व हयात उम्मीद व बहीम के शिकंजे में जकड़ा हुआ अपनी झोंपड़ी में दरवाजे में अकेला पड़ा था। किसी राहगीर के हमसाये ने तो इसे दूध या चावल लाकर नहीं दिया। अलबत्त फ्रेंड्स एम की यूनिट एक अमदादी टीम जरूर वहाँ पहुँची। पाउडर मिलक ग्लूकोज के डब्बों बिस्कुटों के पैकेटों और गोलियों से भरी हुई इनकी जीप दूर एक दरख्त के साए में खड़ी थी। मिस्टर रिचर्ड साइमन मनीला हिल का काला चश्मा लगाए झोंपड़ी का कब में घुटनों के बारी तरह दम साधे बैठा था जैसे मछली का शिकार कुंडा खामोशी तैयार कर लेता है। एक नारियल के दरख्त रोड में मिस बैंकरट भी बैना कूलर आंखों से लगाए की तरफ टिकटिकी बांधे बैठी थी। झोंपड़ी के करीब उनका तीसरा साथी दबे पाँव मोर्चा जमा कर मुख्तलिफ कैमरों खटाखट तस्वीरें खींचने में मशगूल था। रेल काउंट कर झोंपड़ी के दरवाजे में बेहिसाब हरकत पड़ा। अभी मरा नहीं था। इसकी आंखों में मोटे मोटे आंसू मोमबत्ती के पिघलते हुए कतरों की तरह लटकते हुए और एक गिदड़ इसके पाँव की एड़ी में दांत गाड़े कचरा कचर मुँह मार रहा था। रेल की टांगों में इतनी सख्त ना थी कि गिदड़ के मुँह से अपना पाँव खींच लीजिए। ऐसा नायाब मंजर था जो एक अमरीकी फोटोग्राफर को कहीं और मिलना दुशवार था। इसने मेरी जीप की आवाज़ सुनकर गिदर भाग गया तो फ्रेंड्स एम्बुलेंस यूनिट की अमदादी टीम ने बड़ा बुरा मनाया और वो देर तक देर लब बुड़बुड़ाते रहे। फ्रेंड्स एम्बुलेंस यूनिट की तरह इंटरनेशनल रेड क्रॉस के अमदादी ग्रुप भी वक्तन फवक्तन तम लोग के चक्कर काटते रहते थे लेकिन उनका दायराकार ज़्यादातर गरीब खानों पुअर हाउसेस की अमदाद तक महदूद था। तमरूक में हुकूमत की तरफ से मुख्तलिफ मकामात पर 8 गरीब खाने खुले हुए थे। रेड क्रॉस से हर गरीब खाने को वक्फे वक्फे पर दूध डब्बे ग्लूकोज बिस्कुट विटामिन्स की गोलियां साबुन और तेल मकदार में तकसीम होता था। वायर हाउस के सुपर वायर इन एशिया को वसूल करके बड़ी पाबंदी से कस्बों और दुकानों में फरोख्त कर डालते थे। हर वायर हाउस के रजिस्टर में मकीनों की तादाद बढ़ा चढ़ा कर दोगुनी तीगुनी तरज की जाती थी ताकि फालतू राशन हुकूमत से वसूल करके बासानी ब्लैक मार्केट में बिकता रहे। मकीनों को भी इनकी मुकर्रा मकदार से कभी निसब खुराक मिलती थी कभी निसब से भी कम। चाय चीनी और दूध रोज़ाना वसूल होता था लेकिन तकसीम इसी रोज़ होता था जबकि बड़ा अफसर मुआयने पर आया हुआ हो। गरीब खाने में दाखिला हासिल करने के लिए भूख और अफराज काफ़ी शर्तनाक थे। सबसे पहले गांव या इलाके का मुखिया जमींदार या मौजूद शहरी एक पर्ची जारी करता था जिस पर मुतासर अफराद की तादाद नाम वजियत सकूनत अखलाकी करदार और सियासी रुझान के क्वाइफ की तफसील दर्ज होती थी। इसके बाद सर्कल ऑफिस इस पर्ची की तस्दीक करता था। इन दोनों मरहलों में तफीर व तौक के बड़े इम्कान थे लेकिन अगर खुशकस्मती से किसी खानदान में कोई जवान और कबूल सूरत लड़की भी शामिल है तो हर मरले पर वो बड़े मौसर परवाना राहदारी का काम दे सकती थी। गरीब खाने में दाखिल होने के बाद भी दूध का दूध और पानी का पानी ही रहता था। बच्चों और बूढ़ों को तो उनके हाल पर छोड़ दिया जाता था लेकिन सुपरवाइज़र से लेकर स्टोर क्लर्क अकाउंट क्लर्क बुवर्शी सक्का महितर सब अपने अपने तफीक के मुताबिक जवान औरतों की पजीराई में मेहनत हो जाते थे। कोई इन्हीं चोरी चोरी खुशबूदार साबुन की टिक्कियाँ देता था कोई दूध का डब्बा कोई बिस्कुट कोई गोली कोई विटामिन की गोली। गरीब खाना हो या रहील फौंडकर की झोंपड़ी भूख की मंडी में जिस्म जान और जींस का एक ही रेट था। एक रोज़ मैं एक वायर हाउस का मुआयना कर रहा था तो 14-15 बस की एक बेहद हसीनो जमील बच्ची को देखा जो अपनी नीम जान माँ का सर अपनी गोद में रखे सबसे अलग थलग बैठी थी। उसका नाम नूर जान था। अगर उसके हाथ में दो कबूतर होते और शहजादा सलीम से देख लेता तो गरीब खाने के बजाय वो ताज पहने किसी महल में बैठी मलका आलम कहलाती। वायर हाउस का सारा अमला बड़ी बेचैनी से उसकी माँ के मरने का इंतज़ार कर रहा था। उनके मुँह से गज गज भर की लाल टपकने देख कर मैंने माँ बेटी को उठाकर अपनी जीप में डाला और इन्हें करीब के एक गांव को लगाठ ले गया। वहाँ पर एक खाते पीछे मुसलमान जमींदार हाजी अब्दुलरहमान साहब रहते थे। वो खदमत खिलक के लिए मशहूर थे और वार फंड, रेड क्रॉस फंड, सैलाब रिलीफ फंड वगैरह में बड़ी फ्याजी से हिस्सा लिया करते थे। उनकी उम्र 70 वर्ष से ऊपर थी। मैंने इनसे दरख्वास्त की कि अगर वो इन माँ बेटी को अपने यहाँ पनाह दे दें तो ये बड़े सवाब का अमल है। हाजी साहब बड़ी गर्मजोशी से रजामंद हो गया। फिर जारी माँ तो चंद रोज़ में अल्लाह को प्यारी हो गया और फिर यह खबर मिली कि इसका 40वां करने के बाद हाजी साहब ने खुद नूर जहाँ से फी सबीलिल्लाह निकाह कर लिया है। अगर हाजी साहब इस तरह खैर में तकीर करते तो उन के कई बेटे भी ये सवाब कमाने के लिए एक दूसरे पर सबकत ले जाने के लिए बेकरार थे। गरीब खानों के अलावा खात और कहत और तूफान जदा लोगों की मदद के लिए तमलूक में सैलाब की रोकथाम के लिए 6-7 बंद भी तमीर हो रहे थे। यूं तो इन बंदों का मकसद समुद्री लहरों को खुश्की में आने से रोकना था, लेकिन दरअसल इन बंदों का बुनियादी मकसद ये था कि इनके तमीर के बहाने मुकामी आबादी को मेहनत मजदूरी करके रोज़गार का मौका फ्राहम किया जाए। इन बंदों की तमीर के मतलब भी अजीबोगरीब शिकायत सुनने में आती थी कि एक बाईसाइकिल पर सवार होकर सबसे बड़े बंद का मुआयना करने अचानक वहाँ पहुँच गया। वहाँ पर ना किसी जेर तमीर बंद का नामो निशान था, ना कहीं कोई मजदूर काम कर रहे थे। एक झोलदारी में अलबत्ता ठेकेदार के पास PWD का कुछ हमला ताड़ी पी रहा था। मजदूरों की हाज़िरी के रजिस्टर फर्स्टर रोल में 150 करिंदों की हाज़िरी के बड़ी बाकायदगी से लगे हुए थे और इस रोल्स के लिए उनकी हाज़िरी मजदूरी की रकम भी तकसीम हो चुकी थी। ठेकेदार अमले में 2-3 शख्स ऐसे थे जो पिछले 2 माह से लगातार फर्जी मजदूरों के नाम पर रजिस्टर में हज़ारों जाली सुबत कर रहे थे। इस अमल में इनके दाएं हाथ के अंगूठे फट कर रस्ते हुए नसूर बन गए थे। तमाम बंदों पर भी गबन, खयानत और बदनीयती का कम बेश ऐसा ही बाजार गर्म था। इन्हीं दिनों कलकत्ता से अचानक एक फौजी अफसर कर्नल स्मिथ हम लोग में वार्ड दुबाइस के साथ ही CR के 2 इंडियन एंग्लो इंस्पेक्टर भी थे। इंस्पेक्टर तो रेस्ट हाउस में ठहरे और कर्नल स्मिथ को मैंने अपना मेहमान बना लिया। तीनों सुबह सवेरे अपनी जीप में बैठकर निकल जाते थे और काफ़ी दिन भले वापस लौटते थे। एक रोज़ क्याम के दौरान गर्मी थी, शाम के वक्त कर्नल स्मिथ अपने गश्त से वापस आए तो पसीने में शराब बूट था। वो अपने फौजी बूट जराबे उतार कर मेरे पास बरामदे में आया और दोनों पाँव एक सफाई पर रख कर बैठ गए। इसके बाद वो इसकी उंगलियों के दरमियान पसीने और मैल से जमी हुई पेट को मुसलसल खुरच कर देर कर करेदता रहा। गोली सी बनाकर मुंह में डाल ली, एक पांव से फारग होकर इसने दूसरे पांव की उंगलियों की केट तमाम से खुरच खुर कर चाटी और टू जेम की जुमला फ्वाइज पर कुछ बेरतब से तकरीर के बाद कर्नल स्मिथ ने नहायत राजदारी से मुझे मुतला किया कि वासराय हिंद लॉर्ड बेबल कहत और सलामजदा इलाकों का दौरा कर रहे हैं। कल दोपहर 12:30 बजे के करीब वो हवाई जहाज के जरिए नंदीग्राम भी पहुँचेंगे। उनके दौरे का इंतजाम सिविल अफसरों की जिम्मेदारी नहीं बल्कि ये सारा बंदोबस्त फौज के रीजनल हेडक्वार्टर के हाथ में है। अलबत्ता कल सुबह कर्नल स्मिथ मुझे अपनी जीप में नंदीग्राम दूर ले जाएंगे ताकि वासराय के वक्त मैं वहाँ मौके पर मौजूद रहूँ। वो रात में मैंने अपने घर में तकरीबन नज़रबंदी ख्याल में गुजारी। CID के दोनों एंग्लो इंस्पेक्टर भी रफ्स हाउस से मेरे हाथ उठाए थे। मुंह से कुछ कहे बगैर उन्होंने घर का कंट्रोल अपने हाथ में ले लिया। मेरी और मेरे मुलाजमों की नकलों हरकत पर कुछ ऐसी गैर महसूस सी पाबंदी हो गई कि ना हम ना किसी सकते थे और ना बाहर का कोई आदमी हमसे रब्ता कर सकता था। गलबन ये एहतियाती तदाबीर वासराय के दौरे को महफूज रखने के लिए अख्तियार की गई थी क्योंकि तमलूक की सियासत में दहशत पसंदों का अंसर नुमायाँ तौर पर गालब था। अगले रोज़ जब मैं कर्नल स्मिथ के साथ नंदी ग्राम पहुंचा तो वहां का नक्शा ही बदला हो पाया। बहुत से फौजी ट्रक पहले ही वहां पहुंचे हुए थे और ब्रिटिश फौज का एक हफाजती दस्ता पोजीशन लिए बकायदा ड्यूटी पर इस्तादा था। नंदी ग्राम के करीब कई मील लंबा रेतला समुद्री साहिल था। SBO के रिकॉर्ड रूम में एक पुरानी मतबूआ मसल प्रिंटेड फाइल थी जिसमें गवर्नर जनरल के तौर पर वार्न हैंगस्टर ने हुक्म दिया था कि इस मुकाम को बकायदा समुद्री सैरगाह के तौर पर तरक्की दी जाए। आज इस जगह स्पेयर्स और माइंस के कुछ जवानों ने जहाज़ उतरने के लिए एक हंगामी एयर स्ट्रिप भी तैयार कर रखी थी। ठीक 12:30 बजे फौजी डकोटा आया। वासराय के हमला बंगाल के गवर्नर رد فورڈ اور تین فوجی افسر تھے. سب سے پہلے انہوں نے بندوقیں ریپنے ٹامی گنوں اور مشین گنوں کے سائے میں کھڑے ہو کر نندی گرام کی دلدر میں بکھری ہوئی انسانی کھوپڑیوں اور حیوانی ڈھانچوں کا نظارہ کیا. پھر کرنل سمیت کی قیادت میں معزز مہمان ایک قریبی بوائل ہاؤس میں گئے جہاں کی تازہ تازہ صفائی ہوئی تھی اور انحصاری فضا فرنائل اور لیسٹرین کی خوشبو سے مہکی ہوئی تھی. کچھ بچوں نے وسرائے کو گیندے کے پھول پیش کیے. قریب کھانے کے سپروائزر نے کچن کے قریب آج کے کھانے کا نمونہ دکھایا جو چاول مچھلی اور دہی پر مشتمل تھا. اسٹور کیپر نے پاؤڈر ملک گلوکوز صابن ٹوتھ پیسٹ وٹامنس کی گولیاں کپڑوں اور کمروں کے اسٹاک دکھائے. کچھ بوڑھی عورتوں نے ہاتھ جوڑ کر واسرائے کو سلام کیا. دور غریبوں کے مائی باپ کو زور زور سے ڈرس کورس میں دوائیں دیں. اس کے بعد پروکیورمنٹ ایجنٹ کی گودام کی باری آئی. ایجنٹ کا نمائندہ اپنے بئی کھاتوں کو ایک سٹول پر سجائے پہلے سے منتظر تھا. گودام میں ڈھائی ڈھائی من دھان کی 5,000 بوریاں تھیں جو نہایت سلیقے سے ایک دوسری کے اوپر تہ تہ در تہ رکھی ہوئی تھی. نمائندے نے دھان کو چوہوں کیڑوں مکوڑوں اور نمی کے اثرات سے بچانے کے لیے حفاظتی اقدامات کی تفصیل بیان کی اور وائسرائے کے ملاحظہ کے لیے ایک گوشوارہ پیش کیا جس میں بتایا گیا تھا کہ تملوک کے سب ڈویژن میں ان کے گوداموں میں 120,000 من دھان کا اسٹاک موجود ہے. واسرائے نے نمائندے کو شاباش کی. اس کے بعد واسرائے کی پارٹی ہوائی جہاز کے پاس واپس آ گئی. لنچ کا ٹائم ہو گیا تھا. ایک فوجی افسر نے ہیلی کاپٹر سے ایک خاصی وزنی پکنک باسکٹ نکالی اور سب نے ناریل کے درختوں کے نیچے کھڑے ہو کر لنچ کیا جو ابلے ہوئے انڈوں کولڈ ڈرنکس سورس کے گوشت کے سینڈوچ پیسٹری اور برفائی بیئر پر مشتمل تھا. ایک افسر نے کسی قدر بجلی سے کہا کہ ایک انڈا اور پیسٹری پیش کی لیکن میں نے معذرت کر لی کیونکہ ماہ رمضان کی وجہ سے میرا روزہ تھا. لنچ کے اختتام پر لارڈ بیول نے غالباً ایسے ہی رسمی خوش سگالی کے طور پر مجھ سے دریافت کیا کہ اس سب ڈویژن کے عوام کی فلاح بہبود کے لیے میرے ذہن میں کوئی خاص تجویز ہے. موقع غنیمت جان کر میں نے کھٹ سے اپنی ایک دل پسند تجویز پیش کر دی جسے اس سے بیشتر کلکتہ کمشنر کے سامنے پیش کر کے میں کئی بار منہ کی کھا چکا تھا. تجویز یہ تھی کہ تملوک کے سب ڈویژن میں جو دہان ایجنٹوں کے گوداموں میں مقفل پڑا ہے اس کا کم از کم نصف حصہ بھوک کے مارے ہوئے میں مفت تقسیم کر دیا جائے. یہی ایک طریقہ ہے جس کے ذریعے زیادہ سے زیادہ مستحق لوگوں کو زیادہ سے زیادہ فائدہ پہنچایا جا سکتا ہے. میری تجویز سنتے ہی واسرائے کی پارٹی پر ایک عجیب سی سردموری چھا گئی. گورنر رد فورڈ نے اپنی گوشے سمیٹ کر مجھے ترچھی نظر سے گورا. لارڈ ویول نے اپنی برف جیسی پتھر کی آنکھ میرے چہرے پر ہاں گاڑی اور فوجی افسروں نے بے اتنائی حکارت اور خفتی کے ملے جلے انداز سے اپنے کندھے کو چکایا. میرے اس خاموش تبصرے کے بعد واسرائے کی پارٹی تملوک سے رخصت ہو گئی. چند ماہ بعد اچانک سمندر کے جوار باٹھے میں ایک بار پھر جوش اٹھا اور تملوک کی دو ندیوں میں سیلاب آ گئے. ان دو ندیوں کے درمیان 8-10 گاؤں آباد تھے جو چاروں طرف سے پانی میں گھر کر بالکل کٹ گئے. پانی کی دھار اس قدر تیز تھی کہ کشتیوں کے ذریعے بھی گھری ہوئے وادی تک پہنچنا دشوار ہو گیا. رسائل کے ذرائع منقطع ہوتے ہی وہاں پر فاقے کی موتوں میں تیزی سے اضافہ ہونے لگا. سیلاب ہوئے علاقے میں ایک گودام تھا جس میں 8,000 من دھان کی بوریوں میں بند پڑا ہوا تھا. میں نے تار پر صوبائی حکومت سے درخواست کی کہ اس گودام سے کچھ گلہ متاثرہ آبادی میں تقسیم کرنے کی اجازت دی جائے لیکن وہاں سے کوئی جواب آنا تھا نہ آیا. ایک روز گودام کے آس پاس 3 بچوں اور 2 عورتوں پائی گئیں. اب مزید انتظار فضول ہی نہیں بلکہ مجرمانہ غلفت کے مترادف تھا. چنانچہ میں نے کانگریس اور فارورڈ بلاک سے ایک ایک نمائندہ چن کر پولیس کی سرکردگی میں گودام کا تارا تروا دیا اور آدھا دھان حوالے کر دیا. اس کمیٹی نے بڑی محنت اور ایمانداری سے یہ گلہ سیلاب زدہ دیہات کے مستحق لوگوں میں تقسیم کر دیا. میں نے اس کمیٹی میں ہندو مہاسبھا کا نمائندہ جان بوجھ کر شامل نہیں کیا تھا. اس پر مہاسبھائی لیڈر پرشاد مکرجی نے کلکتہ کے اخباروں میں میرے خلاف بڑے سخت بیان دیے. پروکیورمنٹ ایجنٹ کے وکیل نے مدن پور کی سول کورٹ میں میرے خلاف کئی لاکھ روپے کے ہرجانے کا دعویٰ دائر کر دیا. بنگال کے چیف سیکرٹری نے ایک بے حد رکے ہوئے خط سے میں مجھے صوبائی حکومت کی بے اطمینانی ناپسندیدگی اور خفگی سے آگاہ کیا اور واپس خدمات صبح بہار کو واپس کر دیں. بہار کے چیف سیکرٹری نے ایک اسی قدر روکی ٹیلی کام کے ذریعے عام طور پر میرا تبادلہ اڑیسہ کر دیا. مدن پور کے سپرنٹنڈنٹ پولیس کے زیر اہتمام تملوک سے میری روانگی راتوں رات کچھ اس طرح عمل میں آئی جیسے کچھ عرصہ قبل لارڈ بیبل نے خفیہ طور پر نندی گرام کا دورہ کیا تھا. اگلی صبح مسلم لیگ کانگریس اور فارورڈ بلاک کے ولنٹیئر اپنے پروگرام کے مطابق ایس ڈی او کی کرسی پر میرے تبادلے کے خلاف احتجاجی پکٹنگ کرنے گئے جمع ہو گئے، مجھے غیر موجود پا کر وہ مشکل ہو گیا، انہوں نے گھر پر حملہ کر دیا، میرے سامان میں جو اشیاء پولیس والوں کو پسند آئیں وہ انہوں نے حملہ آوروں کے نام لگا کر اپنے پاس چن چن کر رکھ لی، اور بچا کچھ اسباب کچھ دنوں کے بعد میرے پاس اریسہ روانہ کر دیا۔ صفحہ نمبر 157، بملا کماری کی بے چین روح۔ کٹک پہنچ کر میں نے اڑیسہ کے چیف سیکرٹری مسٹر آر ڈبلیو ویلنس کو اپنی آمد کی اطلاع دی تو وہ کچھ سوچ میں پڑ گیا۔ غلباً اسے تردد تھا کہ جنگ کے زمانے میں افراد کے ذخیرے کا تارہ توڑ کر 4000 من دھان بھوکھے لوگوں میں مفت تقسیم کرنے والے ایس ڈی او کے ساتھ کیا سلوک کیا جائے۔ چند روز کی حیث بحث کے بعد آخر مسٹر ویلیمس نے میرے ساتھ وہی سلوک کیا جو اس زمانے میں ایک آئی سی ایس دوسرے آئی سی ایس کے ساتھ کیا کرتا تھا۔ وہ میری پوسٹنگ برہام پور گنجم کے ایس ڈی او اور ساورا ایجنسی کے سب ایجنٹ ٹو گورنرس کے طور پر ہو گئی۔ اگرچہ اس علاقے میں مسلمانوں کی آبادی 1% سے بھی کم تھی، لیکن کسی زمانے میں یہ مسلمان بادشاہوں کا خزانہ ہوا کرتا تھا۔ اسی وجہ سے برہام پور کے ساتھ گنج عام کا لقب لگا ہوا تھا، یہ لقب بگڑ کر گنجم بن گیا تھا۔ برہام پور کے قریب ایک بستی چکا کول نام کی تھی، دراصل اس کا اصلی نام سکہ کھول تھا، کیونکہ مسلمانوں کے عہد حکومت میں یہاں ٹیکسٹائل قائم تھی۔ مسلمانوں کی حکومت کے زوال کے بعد صرف شہروں اور قصبوں کے نام ہی نہیں بگڑے، بلکہ برہام پور کے کچھ دور افتادہ علاقوں میں مسلمانوں کی اپنی حالت بھی عبرتناک حد تک ناگفتہ باتیں۔ سنگلا پہاڑیوں اور خاردار جنگلوں میں گھرا ہوا ایک چھوٹا سا گاؤں تھا جس میں مسلمانوں کے 30-25 گھر آباد تھے۔ ان کی معاشرت ہندوانہ اثرات میں اس درجہ ڈوبی ہوئی تھی کہ رومیش علی، صفدر پانڈے، محمود محنتی، کلثوم دیوی اور پربھا دیئی جیسے نام رکھنے کا رواج عام تھا۔ گاؤں میں ایک نہایت مختصر کچی مسجد تھی جس کے دروازے پر اکثر تالا پڑا رہتا تھا۔ جمعرات کی شام کو دروازے کے باہر ایک مٹی کا دیا جلا دیا جاتا تھا۔ کچھ لوگ نہا دھو کر آتے اور مسجد کے تالے کو عقیدت سے چوم کر ہفتہ بھر کے لیے اپنے دینی فرائض سے سبکدوش ہو جاتے تھے۔ ہر دوسرے تیسرے مہینے ایک مولوی صاحب اس گاؤں میں آ کر ایک دو روز کے لیے مسجد کو آباد کر جاتے۔ اس دوران میں اگر کوئی شخص وفات پا گیا ہو تو مولوی صاحب اس کی قبر پر جا کر فاتحہ پڑھتے تھے، نوزیدہ بچوں کے کان میں اذان دیتے تھے، کوئی شادی وادی ہو گئی ہوتی تو نقبہ پڑھا دیتے تھے، بیماروں کو تعویذ لکھ کر دیتے تھے، اور اپنے اگلے دورے تک جانور ذبح کرنے کے لیے چند چھریوں پر تکبیر پڑھ جاتے تھے۔ اسی طرح مولوی صاحب کی برکت سے گاؤں والوں کا دین اسلام کے ساتھ ایک کچا سا رشتہ بڑے مضبوط دھاگے کے ساتھ بندھا رہتا تھا۔ برہام پور گنجم کے اس گاؤں کو دیکھ کر زندگی میں پہلی بار میرے دل میں مسجد کے ملا کی عظمت پیدا ہوئی۔ ایک زمانے میں ملا اور مولوی کے القاب علم و فضل کی علامت ہوا کرتے تھے، لیکن سرکار انگلشیا میں جیسے جیسے ہماری تعلیم اور ثقافت پر مغربی اقتدار کا رنگ و روغن چڑھتا گیا، اسی رفتار سے ملا اور مولوی پامال ہوتا گیا۔ رفتہ رفتہ نوبت بائیں جا رسید کے دونوں تنظیمی اور تقریمی الفاظ تضحیک و تحقیر کی ترکش کے، داڑھیوں والے ٹھوٹ اور ناخواندہ لوگوں کو مذاق ہی مذاق میں ملا کا قتل لقب ملنے لگا۔ کالجوں، یونیورسٹیوں اور کوٹ پتلون پہنے بغیر دینی رجحان رکھنے والوں کو طنز و تشنی کے طور پر مولوی کہا جاتا تھا۔ مسجدوں کے پیش جمعراتی، شبراتی، عیدی، بکر عیدی اور فاتحہ درود پڑھ کر روٹیاں توڑنے والے کل عوضے ملاؤں کے کی جانے لگیں۔ لو سے جھلسی ہوئی گرم دوپہر میں خس کی ٹٹیاں لگا کر پنکھوں کے نیچے بیٹھنے والے یہ محلے کی مسجد میں ظہر کی اذان ہر روز عین وقت پر اپنے آپ کس طرح ہوتی رہتی ہے، کڑکڑاتے ہوئے نرم و گرم لحافوں میں لپٹے ہوئے اسلام کو اس بات پر کبھی حیرت نہ ہوئی کہ اتنی صبح منہ اندھیرے اٹھ کر اس قدر پابندی سے کون دیر جاتا ہے۔ دن ہو یا رات، آندھی ہو یا طوفان، امن ہو یا فساد، دور ہو یا نزدیک، شہر شہر، گلی گلی، کریا کریا، چھوٹی بڑی کچی پکی مسجدیں اسی ایک ملا کے دم سے آباد تھی جو خرات کے مدرسوں میں پڑا تھا اور در بدر کی ٹھوکیں کھا کر گھر بار سے دور کہیں اللہ کے کسی گھر میں سر چھپا کر بیٹھا رہا۔ پشت پر نہ کوئی تنظیم تھی، نہ کوئی پنڈتا، نہ کوئی تحریک تھی۔ اپنوں کی بے اعتنائی، بیگانوں کی مخاصمت، ماحول اور معاشرے کی کج ادائی کے باوجود اس نے نہ اپنی واضح کاتے کو بدلا تھا، نہ اپنے لباس کی مخصوص وردی کو۔ استداد اور دوسروں کی تفریق کے مطابق اس نے کہیں دین کی شمع، کہیں دین کا شعلہ، کہیں دین کی چنگاڑی رکھی۔ برہام پور گنجم کے گاؤں کی طرح جہاں دین کی چنگاری بھی کل ہو چکی تھی، ملا نے اس کی راہ ہی سمیٹ کر بازِ مخالف کے جھونکے میں اٹھ جانے سے محفوظ رکھا. یہ ملا ہی کا فیض تھا کہ کہیں کام کے مسلمان کے مسلمان، کہیں محض نصف نام کے مسلمان ثابت و سالم و برقرار رہے. جب سیاسی میدان میں ہندو مسلمانوں کے درمیان آبادی کے اعداد و شمار کی جنگ ہوئی تو ان سب کا اندراج مردم شماری کے صحیح کالم میں تھا. برصغیر کے مسلمان عموماً اور پاکستان کے مسلمان خصوصاً ملا کے آسان عظیم سے کسی طرح سبکدوش ہو سکتے، جس نے کسی نہ کسی حد تک ان کے تشخص کی بنیاد کو ہر دور اور ہر زمانے میں قائم رکھا. مسلمانوں کی اس انتہائی پسماندہ تھوڑی سی تعداد کے علاوہ برہم پور گنجم میں ایک اور علاقہ تھا جیسے ساور کہا جاتا تھا. اس ایجنسی کا نظم و نسق براہ راست گورنر کے مطابق تھا اور مقامی ایس بی او اس مقصد کے لیے ایجنٹ ٹو گورنر کہلاتا تھا. ساورہ ایجنسی بےحد سنگلا پہاڑوں پر انتہائی دشوار گزار جنگلوں کے درمیان واقع بھیل کونڈ اور داوڑ جیسے قدیمی قبائل کی طرح یہاں پر ساورہ قوم آباد تھی. ان کی اپنی زبان تھی، اپنا لباس تھا، الگ طرز معاشرت تھی. مرد صرف انگوٹی باندھتے تھے، عورتیں کمر سے گھٹنوں تک کپڑا لپیٹتی تھیں اور بچے بالکل دھڑنگ رہتے تھے. جوں کی روٹی اور شکار کی گوشت پر ان کا گزارا تھا اور پینے کے لیے وہ وسیع پیمانے پر جو کی شراب کشید کرتے تھے. ان پر اچین لوگوں میں نہ جھوٹ بولنے کی عادت تھی، نہ چوری کا رواج تھا، نہ ڈاکہ زنی کا، نہ دھوکہ اور نہ فریب کا. ان کی لڑائیاں فقط زن میں اور زمین پر ہوتی تھیں. ذرا ابھی ان کی زندگی پر مسلط نہیں ہوا تھا کیونکہ ان کا معاشی نظام چیز کے بدلے چیز کے لین دین پر مبنی تھا. ساورہ ایجنسی میں پولیس کی ایک چھوٹی سی چوکی تھی، لیکن اسے کسی واردات میں تفشیش کی زحمت وارا کرنے کا کبھی موقع ہی نہ ملتا تھا. اگر کہیں قتل ہو بھی جاتا تو ملزم مقتول کی گردن کاٹ کر اپنے بالوں سے پکڑ کر اپنے ہاتھ میں لٹکائے خود پولیس کی چوکی پر حاضر ہو جاتا. عدلیہ اور انتظامیہ کے اختیارات سب ایجنٹ گورنر کے پاس تھے، لیکن وکیلوں کو کسی مقدمے میں پیش ہونے کی اجازت نہ تھی. وکیلوں کے علاوہ دوسرے لوگوں کے لیے بھی ایجنسی کے داخلہ پر کڑی پابندی. سفر کی دشواریوں کے علاوہ ایجنسی کے علاقے کی آب و ہوا ناخوشگوار تھی. زہریلے اشرات کی بھرمار تھی اور کالا آزار، جرکان اور گردن توڑ بیمار جیسی بیماریوں کی وبا عام تھی. باہر کے لوگوں میں سے صرف دو شخص ایسے تھے جو وہاں مدت سے قیام پذیر تھے. ایک تو ہسپانوی عیسائی مشی تھا جو ساورہ زبان اور تاریخ کا ماہر تھا اور اسے 10 برس سے وہاں جم کر بیٹھا ہوا مسیحت کی تبلیغ میں دل و جان سے مصروف تھا. تبلیغ کے ساتھ ساتھ وہ کسی قدر علاج معالجہ بھی کرتا تھا، لیکن 10 سال کے طویل عرصہ میں وہ صرف 4 آدمیوں کو عیسائی بنانے میں کامیاب ہوا تھا. ان میں سے ایک تو ہسپانوی مشینری کا اسسٹنٹ بن کر اس کے ساتھ ہی مقیم تھا، باقی 3 کلکتہ کے ایک مسیح ادارے میں مشری بننے کی ٹریننگ حاصل کر رہے تھے. وقتاً فوقتاً کچھ اسلامی انجمنیں اور آریہ سماجی سنگھٹن بھی اس علاقے میں تبلیغ کرنے کی اجازت مانگتے تھے، لیکن انگریز گورنر ہمیشہ انکار کر دیتا تھا. باہر کا دوسرا آدمی جو ساورہ ایجنسی میں 10-15 برس سے قیام پذیر تھا ایک پنجابی سکھ سردار ہرنام سنگھ تھا. اس علاقے میں خود دروہ کیوڑا کثیر مقدار میں اگتا تھا. سردار جی طویل مدت تک کے لیے اس کا ٹھیکہ لے کر کیوڑے کی تجارت کرتے تھے. وہ ساورہ زبان بڑی روانی سے بولتے اور کپڑوں سے بے نیاز کچھڑا پہنے، کمر سے کرپان باندھے، کیس کھولے مقامی لوگوں کی طرح ان میں گھل مل کر رہتے تھے. سردار صاحب نے ساوروں سے شراب کشید کرنے کا راز پا لیا تھا اور وہ سارا دن ایک مٹکے سے گلاس بھر بھر کر پانی کی طرح جوں کی شراب پیتے رہتے تھے. ساورہ قوم اعتقاد مظاہر پرست تھی. پوجا تو غالباً وہ کسی چیز کی نہ کرتے تھے، لیکن بھوت پریت کے قائل تھے اور سنگے شب آب تاش باد و براہ میں روح کی حضرات پر عقیدت رکھتے تھے. طبقت کے لاماؤں کی طرح ان کا روحانی پیشوا بھی بڑی شدید اور گھٹن ریاستوں کاٹتا تھا اور اپنے باطنی تصرفات سے لوگوں کا علاج معالجہ بھی کرتا تھا. ان کے دل کی مرادیں بھی بھر لاتا تھا، موت و حیات کی رسومات بھی نبھاتا تھا، پولیس کی چوکی میں ان کے معاملات کی پیروی بھی کرتا تھا اور گورنر کے صاحب ایجنٹ کی عدالت میں ان کے مقدمات کی وکالت بھی کرتا تھا. صاحب ایجنٹ کی حیثیت سے مجھے ہر دوسرے ماہ 10-12 دن کے لیے ساورہ ایجنسی کا دورہ کرنا پڑتا. دوروں پر ہم بچوں کے لیے رنگ برنگی میٹھی گولیاں، عورتوں کے لیے کانچ کی چوڑیاں، منکوں کے ہار، پتل کی بالیاں اور مردوں کے لیے چاقو چوڑیاں اور ربڑ کے چپل تحفے کے طور پر بانٹتے کے لیے اپنے ساتھ لے جاتے تھے. ایجنسی میں سرکاری نرخ پر سالم بکرے کی قیمت 2 روپے تھی. 1 روپے میں 8 مرغیاں آ جاتی تھیں، آنے میں 50 انڈے مل جاتے تھے. ساورہ کے بلے کو ہر بعد میں حکومت کا دستے نظر رکھنے کے لیے ضروری تھا کہ انہیں روپے پیسے کی قدر و قیمت سے ناشنا رکھا جائے، چنانچہ ان چیزوں کی تجارت قطعی طور پر ممنوع تھی اور پینے کی اشیاء کو ایجنسی سے باہر لانے کی کڑی پابندی تھی۔ ساورہ ایجنسی کا طول و عرض میں کوئی سڑک نہ تھی، چھوٹے چھوٹے جنگلی رستے اور پہاڑی پگڈنڈی جن پر دورہ کرنے کے لیے مجھے ایک سرکاری ہاتھی ملا ہوا تھا۔ یہ ہاتھی برسبر سے اسی خدمت پر مامور نئے ایس ڈی او کے ساتھ وہ بڑی جلدی نہایت خوشگوار تعلقات استوار کر لیتا تھا۔ مجھے دیکھتے ہی وہ اپنے سونڈ رکھ کر سلام کرتا اور پھر انعام کے طور پر کسی کھانے کی چیز کا انتظار کرنے لگتا۔ اگر کسی سلام کے بعد متوقع انعام ملے تو وہ روٹ جاتا اور اگلی بار سونڈ ماتھے پر رکھنے کی بجائے ایسے ہی بے تنائی سے پینڈولم کی میں گھومتا رہتا تھا۔ ہاتھی پر سوار ہونے کے لیے اودج کے ساتھ بانس کی ایک چھوٹی سی سیڑھی لٹکتی رہتی تھی، لیکن ہاتھی کی خواہش یہی ہوتی تھی کہ میں اس کی سونڈ کے ساتھ لپٹ جاؤں اور مجھے گیند کی طرح اچھال کر اپنی گردن پر ڈالے۔ کبھی کبھی اس کی خوشنودی برقرار رکھنے کے لیے ایسا بھی کرنا پڑتا تھا، لیکن ہاتھی پر سوار ہونے کا آسان ترین طریقہ ایک آدمی اس کی دم کو بائیں طرف کھینچ کر پائدان سا بنا لیتا تھا اور دوسرا اس پر قدم رکھ کر پیٹھ پر کود جاتا۔ ایک روز میں ہاتھی پر سوار ساورہ ایجنسی کے ایک گھنے جنگل سے گزر رہا تھا کہ سامنے ایک درخت سے ایک موٹا سانپ لٹکتا ہوا دکھائی دیا۔ سانپ کو دیکھتے ہی ہاتھی نے سونڈ اٹھا کر زور کی چیخ ماری اور پھر پیٹھ گھما کر بے تاشا بھاگا کہ ہمارا ہودا درختوں سے جا ٹکرا کر زمین پر گرنے کے قریب آ گیا۔ ہاتھی جب خوف اور غصے کی حالت میں بھاگ نہ رہا ہو تو اس کی چال بڑی مستانہ ہوتی ہے، اس کی چال میں روانی اور تناسب کا ایسا باقاعدہ تواتر ہوتا ہے کہ مجھے تو اس کی پیٹھ پر بیٹھتے ہی نیند کا خمار چڑھنے لگ گیا تھا کہ راجوں مہاراجوں اور بادشاہوں کی یہ پسندیدہ سواری رہی ہے۔ خواب غفلت میں سرشار رہنے کے لیے بہتر سواری ملنا محال ہے۔ ہاتھی پر بیٹھ کر چلنے والے تمام مخلوق واقعی بہت فاصلے پر بڑی بے مایا بے جو نہایت بے حقیقت نظر آنے لگتی ہے۔ میرا سرکاری ہاتھی اپنے محاوت کے مقابلے میں زیادہ عقل مند اور ہوشیار تھا۔ اگر کسی روز محاوت سے کام لے کر اس کے راتب میں ڈنڈی مار جاتا تھا تو وہ اسے اپنی سونڈ کے حلقے میں لے کر جکڑ لیتا تھا۔ ایسے ایس ڈی او کو خود آ کر محاوت چلانا پڑتا تھا۔ محاوت ہاتھ جوڑ کر ہاتھی سے معافی مانگتا اور بھاگ کر خوراک کی مقدار پوری کرنے کے لیے ایک ٹوکری میں اضافی راتب لے کر آتا۔ اپنا پورا راشن وصول کرنے کے بعد ہاتھی محاوت کے منہ پر پوچھی کی طرح سونڈ پھینک کر اس کے ساتھ صلح کر لیتا تھا۔ اس فہیم و سلیم اور خوش مزاج ہاتھی کے ساتھ میری رفاقت بہت عرصہ رہی۔ برہم پور گنجم میں ایک سال گزارنے کے بعد میرا تبادلہ کٹک ہو گیا اور اڈیشہ کے سیکٹریٹ میں مجھے ہوم ڈپارٹمنٹ میں پہلے انڈر سیکٹری اور پھر ڈپٹی سیکٹری مقرر کر دیا گیا۔ کٹک میں رہائش، سرکاری رہائش گاہوں کی قلت تھی، خصوصاً غیر شادی شدہ افسروں کے لیے سرکاری مکان ملنا محال تھا۔ اس لیے کافی عرصہ میں کٹک کلب کے ایک کمرہ میں مقیم رہا۔ چند ماہ بعد جب صوبے میں کانگریس کی وزارت برسر اقتدار آئی تو شری ہری کرشن مہتاب چیف منسٹر مقرر ہوئے۔ باقی کئی محکموں کے علاوہ ہوم ڈپارٹمنٹ بھی ان کے چارج میں تھا۔ شری ہری کرشن مہتاب بڑے خوش مزاج اور خوش اتوار وزیر اعلیٰ تھے اور اپنے ساتھ کام کرنے والوں کے ذاتی مسائل میں بھی گہری چسپی لیا کرتے تھے۔ ایک روز میں چند فائلیں لے کر ان کے پاس گیا تو انہوں نے میرے مکان کا مسئلہ چھیڑ دیا۔ باتوں باتوں میں معلوم ہوا کہ کٹک کی سول لائن میں ایک کوٹھی ہے جو سالہ سال سے غیر آباد چلی آ رہی ہے۔ جب کبھی کوئی کوٹھی میں رہائش اختیار کرتا ہے تو چند ہی روز میں چھوڑ کر چلا جاتا ہے، کیونکہ اس گھر کے متعلق مشہور ہے کہ یہ اسیب زدہ ہے۔ مہتاب صاحب نے کہا کہ اگر تم واقعی وہمی طبیعت کے مالک نہیں ہو تو بڑی خوشی سے اس بنگلے کو آزما کر دیکھ لو۔ میں کلب کے ایک کمرے کی گھٹن سے تنگ آیا ہوا تھا، اس لیے میں نے فوراً حامی بھری اور سول لائن کی کوٹھی نمبر 18 میرے نام الاٹ ہو گئی۔ یہ ایک ہلکے زرد رنگ کی چھوٹی سی خوش نما کوٹھی تھی جس کے گرد 1.5-2 ایکڑ کا وسیع اور ریز لان پھیلا ہوا تھا۔ لان میں گھٹنوں گھٹنوں تک اونچی گھاس اگی ہوئی تھی اور چاروں طرف سوکھے ہوئے کالے پیلے پتوں کے انبار لگے ہوئے تھے۔ جب یا سوکھے ہوئے اور تازہ گوبر پر مکھیاں بھن بھن رہی تھیں۔ ایک طرف جامن اور آم کے کچھ پیڑ تھے جن کے نیچے بلیاں اور کتے وقتاً فوقتاً اپنی مخصوص آواز میں رویا کرتے تھے۔ دوسری طرف پیپل کا پرانا درخت تھا جس کی شاخوں سے بے شمار کالی کالی بھوری بھوری چمگادریں الٹی لٹکتی رہتی تھیں۔ کوٹھی کے عقب میں ایک کچا تالاب تھا جن کے پانی پر سبز سبز کاہی کی دبیس تہ جمی رہتی تھی۔ और किनारों पर मेंढकों, झींगरों और दूसरे कीड़े मकोड़ों का जमे गफीर मौजूद रहता था। कोठी से कोई 150-200 गज के फासले पर गोश्ती खाना था। इसी के साथ दो सर्वेंट क्वार्टर थे, जिनमें मेरा कश्मीरी खानसामा रमज़ान और बंगाली ड्राइवर रोज़ मोहम्मद रहते थे। 18 सिविल लाइन में एक ड्राइंग रूम, एक डाइनिंग रूम और 3 बेडरूम थे। मैंने अपने इस्तेमाल के लिए जो बेडरूम मुंतखब किया, इसका एक दरवाज़ा डाइनिंग रूम की तरफ खुलता था, दूसरा दरवाज़ा और एक खिड़की बरामदे में खुलते थे, जिसके सामने अटबी लॉन का वसी फैलाव था। इस बेडरूम के साथ एक ड्रेसिंग रूम और गुसलखाना भी मुलहक था।